यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनै नियन्त्रण हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघको 27 महाधिवेशनको काठमाण्डुमा हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय र लोकतन्त्रको मापन गर्ने बलियो आधार प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आर्थिक संकुचनका कारण मीडिया उद्योगमा चुनौती थपिएको बताउनुभयो। मन्त्री शर्माले सरकारी स्वामित्वका संचार माध्यमलाई व्यवस्थित गर्न सार्वजनिक सेवा प्रसारण विधेयक ल्याइएको बताउँदै मीडियाको सबलीकरण र पत्रकारको पेशागत सुरक्षाका लागि सरकार दृढ़ रहेको बताउनुभयो। सरकारले जापानी परराष्ट्र मन्त्री कामिकावा योकोको आसन्न नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरेको छ। मन्त्री परिषदको वैशाख 13 र 20 गते बसेका बैठकको निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले विश्व बैंकबाट उपलब्ध हुने 100 मिलियन अमेरिकी डलर अर्थात करिब 1 अर्ब 33 करोड़ नेपाली रूपियाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री शर्माले नेपालमा हाल चलन चल्तीमा रहेको 100 नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नेपालको नयाँ चुच्चे नक्सा राख्ने गरी नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। भारतमा भइरहेको आम निर्वाचनको अवलोकनका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भारत भ्रमण स्वीकृत गरेको पनि उहाँले बताउनुभयो। जापानका विदेश मन्त्री कामिकावा योको भोलि नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। उहाँ उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नु भएको हो। भ्रमणका क्रममा विदेश मन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश मन्त्री कामिकावाले भोलि उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठ सँग भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ। जापानी विदेश मन्त्री भोलि नै काठमाण्डुबाट प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चतालाई प्रत्याभूत गर्न सूचनाको हकको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 17 स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले नागरिकले राज्य सञ्चालनका विषय एवं क्रियाकलापहरूमा चासो र सरोकार राख्ने एउटा महत्वपूर्ण औजारका रूपमा रहेको सूचनाको हकलाई थप व्यापक एवं प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि गण्डकी प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। गण्डकी प्रदेश प्रमुख डिलीराज भट्टबाट गत चैत 25 गते नेपालको संविधान बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा भोलि विश्वासको मत लिनुहुने भएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सुडारीले विश्वासको मत लिने प्रयोजनका लागि हिजो बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज बेलुकी 5:30 बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको हो। यसअघि हिजो बिहान बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ। सरकारले अग्निपीड़ितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीड़ितका लागि अस्थायी आवास निर्माण प्रक्रिया हिजोदेखि प्रारम्भ भएको जानकारी दिनुभयो। उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 22 बैठकले उक्त प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिन यता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर परेकाले त्यसबाट जोगिन अपील गरेको छ। वायु प्रदूषणका कारण विशेष गरी वृद्ध वृद्ध बालबालिका श्वास प्रश्वास मुटु रोगी दीर्घरोगी साथै गर्भावस्थाका महिला बढ़ी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विभागले सबैमा अपील गरेको छ। र तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढ़ेसँगै मार्चपछि केन्यामा बाढ़ी सम्बन्धी घटनाहरूमा मृत्यु हुनेहरूको संख्या 200 भन्दा धेरै पुगेको छ। मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढ़ी र पहिरोले बाली नष्ट गरेको छ। घरहरू डुबानमा परेका छन् र लाखौं मानिस विस्थापित भएका छन्। केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब 210 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा 22 जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।